यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। नेपाल बाल संगठनको देशभर छरिएका सम्पत्तिको संरक्षण र उपयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संगठनका पदाधिकारीलाई निर्देशन। विभिन्न दात्री निकाय तथा मुलुकबाट प्राप्त हुने 5 अर्ब 13 करोड़ अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय। सार्वजनिक सेवा प्रसारण विधेयक 2077 संसदीय समितिबाट पारित। र युक्रेनद्वारा रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन बाल मन्दिरका देशभर छरिएका भौतिक सम्पत्तिको संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ। सो संगठनका पदाधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले जे जति जमीन भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चाल्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले संगठनको नयाँ विधान कृतिका लागि मन्त्री परिषदमा प्रस्ताव ल्याउन संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ता कपड़ा र माया ममता दिन र गुणस्तरीय शिक्षा उपलब्धताको सुनिश्चितताका लागि आग्रह गर्नुभयो। सरकारले विभिन्न दात्री निकाय तथा मुलुकहरूबाट प्राप्त हुने 5 अर्ब 13 करोड़ 43 लाख अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गत बिहिबारको मन्त्री परिषद बैठकले अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो। बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमको तेस्रो चरणको कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने 23 मिलियन युरो तथा युनिसेफबाट प्राप्त हुने 2 मिलियन युरो गरी 25 मिलियन युरो अर्थात 3 अर्ब 67 करोड़ 46 लाख बराबरको अनुदान रकम स्वीकार गर्ने निर्णय भएको छ। यसैगरी सरकारले जर्मनी सरकारबाट ऊर्जा सुदृढीकरण कार्यक्रमको कार्यान्वयनका लागि प्राप्त हुने 10 मिलियन युरो करिब 1 अर्ब 46 करोड़ रूपियाँ बराबरको अनुदान सहयोग रकम पनि स्वीकार गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक 2077 पारित गरेको छ। समितिमा टुंगिन बाँकी दफाहरूमाथि छलफल गरी समितिमा प्रतिवेदन पेश गर्न सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदनमाथि छलफल गरी आज समितिले विधेयक पारित गरेको हो। राष्ट्रिय सभामा उत्पत्ति भएको रेडियो नेपाल र नेपाल टेलिभिजन समायोजन गर्न बनेको सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयक प्रतिनिधि सभाले दफावार छलफलको लागि समितिमा पठाएको थियो। विधेयकमा छनौट सिफारिश समितिको संयोजक, लोक सेवा आयोगका अध्यक्ष वा सदस्य रहने प्रस्तावमा बहुमतले सहमति जुटाएको हो। समितिका सभापति अमर बहादुर थापाले छनौट समिति संयोजकको विषयमा विवादका कारण रोकिएको विधेयकमा आज सहमति जुटेको बताउनुभयो। अब कानूनी भाषा मिलाएर विधेयकको प्रतिवेदन तयार पार्न संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियाल र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मन बहादुर अरियाललाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो। यसअघि विधेयकमाथिको छलफलका क्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारी मातहतका संचार माध्यमलाई प्रतिस्पर्धात्मक र सक्षम बनाउन खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व छनौट गर्ने विधिमा जोड़ दिनु उपयुक्त हुने बताउनुभयो। मन्त्री गुरूङले व्यक्ति केन्द्रित नभई प्रतिस्पर्धात्मक विधिलाई अवलम्बन गर्नुपर्ने र संस्थालाई आत्मनिर्भर बनाउनेतर्फ जोड़ दिनुपर्ने बताउनुभयो। छलफलमा सांसद सुमना श्रेष्ठले सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयकको परिषदको गठनमा संचार तथा सूचना प्रविधि मन्त्री वा राज्यमन्त्री अध्यक्ष हुने प्रक्रियामा भने फरक मत राख्नु भएको छ। सो प्रस्तावमाथि सांसद श्रेष्ठले परिषदको प्रमुख सरकारको प्रतिनिधि हुने हो भने समाचार सेवा प्रभावित हुने भन्नुहुँदै उहाँले नागरिकलाई निष्पक्ष सूचना प्रदान गर्न स्वतन्त्र नेतृत्व हुनुपर्ने धारणा राख्नुभयो। समितिबाट पारित उक्त विधेयक प्रतिनिधि सभाको भदौ 18 गतेको बैठकमा पेश हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक विदाको दिनमा पनि अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयका सहसचिव हिरामणि शर्माले मन्त्रालयलाई केही दिन अघि पत्र लेख्दै सार्वजनिक विदाको दिनमा अस्पतालले बहिरंग सेवा सहित सबै प्रकारका सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चीज नभएको बताउनु भएको छ। प्रेस सेन्टर बाँकेले आज नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा प्रणाली बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले नयाँ योजनालाई अघि बढ़ाउने भन्दा पनि पुराना योजनाहरूलाई सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित गरेको बताउनु भएको छ। उहाँले पुराना योजनाहरूको भुक्तानीको समस्या महिना दिनभित्रै हल गरी असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तीव्रता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले अबको 100 दिनभित्रै सिद्धबाबा सुरूङ मार्गको ब्रेक थ्रू हुने गरी काम भइरहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियालले तीज पर्वको मौलिकता जगेर्ना गर्दै मर्यादित बनाउनु पर्ने बताउनु भएको छ। रेडियो नेपाल र दिदीबहिनी समूहले तीजको अवसर पारेर आज आयोजना गरेको तनाव व्यवस्थापन अन्तर्क्रिया कार्यक्रममा सचिव अरियालले पछिल्लो समय तीज पर्वलाई खर्चिलो र भड्किलो रूपमा मनाउने गरिएको प्रति सचेत हुनुपर्ने बताउनुभयो। रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष समेत रहनुभएका सचिव अरियालले तीज पर्वलाई परम्परागत रूपमा मात्र नभई महिला सशक्तिकरणसँग जोडेर मनाइनुपर्ने बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले तनाव व्यवस्थापन जस्ता कार्यक्रमले मानिसमा सकारात्मक ऊर्जा प्रदान गर्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संसदीय सुनवाई समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतहरू प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, डाक्टर शंकर शर्मा, डाक्टर शैल रूपा खेती र सुमनिमा तुलाधरको संसदीय सुनवाई गरेको हो। बैठकमा उहाँहरूले आफ्नो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै जिम्मेवारीका लागि प्रस्ताव गरिएको देश र नेपालबीच सरकार र नागरिक स्तरको सम्बन्ध, व्यापार, लगानी, सहयोग र भ्रमण आदान प्रदान सम्बन्धी वर्तमान अवस्थाबारे समितिलाई जानकारी गराउनुभयो। जननायक बीपी कोइराला स्मृति ट्रस्टले 2081 बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार द्वारिका श्रेष्ठ काठमाण्डुलाई प्रदान गर्ने निर्णय गरेको छ। यसै गरी 2081 बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पुर्याउने भोजराज भण्डारी कास्कीलाई प्रदान गर्ने निर्णय गरेको ट्रस्टको कार्य समितिका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो। दुवै पुरस्कारको राशि क्रमशः 1,01,000 रूपियाँ र 51,000 रूपियाँ तथा सम्मान पत्र रहेको छ। 111 बीपी जन्म जयन्तीका अवसरमा यही भाद्र 24 गते राष्ट्रपति कार्यालय शीतल निवास काठमाण्डुमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने महासचिव पोखरेलले बताउनुभयो। गत वर्ष 2080 साहित्य सम्मान डाक्टर राजेन्द्र विमल जनकपुर र प्रजातन्त्र सेनानी सम्मान दिल्ली रमण शर्मा रूपन्देहीलाई प्रदान गरिएको थियो। सो सम्मान पुरस्कार बीपी ट्रस्टले जननायक बीपी कोइरालाको शतवार्षिकी वर्ष 2071 निरन्तर प्रदान गर्दै आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले रूसमा श्रृंखलाबद्ध ड्रोन आक्रमण गर्दा रूस स्थित दुईवटा ऊर्जा केन्द्रमा आगो लागेको छ। रूसको रक्षा मन्त्रालयका अनुसार राजधानी मस्कोलाई समेत लक्षित गरी युक्रेनले 158 ड्रोन आक्रमण गरेको थियो। रूसी सेनाले ती सबै क्षेपास्त्रहरू निशस्त्र पारे पनि एक तेल प्रशोधन केन्द्रमा भने आगो लागेको स्वीकारेको छ। युक्रेनले त्यस आक्रमणबारे केही धारणा व्यक्त गरेको छैन। अब आर्थिक समाचार भुवन आचार्यबाट।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको आइतबार काठमाडौँमा आयोजित 26 वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ़न तयार रहेको बताउनुभयो। केही समय अघि निकै खराब अवस्थामा रहेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको उहाँको भनाइ थियो। मुलुकको अर्थतन्त्र बिग्रिनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताउनुभयो। निजी क्षेत्रले गुनासो गर्न छोडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनु पर्ने धारणा अर्थमन्त्री पौडेलले व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचकहरू सहज बन्दै गएको उल्लेख गर्नुभयो। गवर्नर अधिकारीले चालू आर्थिक वर्षबाट नयाँ ढंगले अर्थतन्त्र चलायमान हुने समेत उल्लेख गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्न सक्ने बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ़न नसकेको उल्लेख गर्नुभयो। अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुईवटा गस्ती निरीक्षण टोली गठन गरेको छ। पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ। एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उपमहानिर्देशकले गर्नुहुनेछ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानून अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ। यसै गरी आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने सहयोग लिने आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयहरूको सहयोग समेत लिन सक्नेछ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको 100 दिनको कार्ययोजनामा राजस्व चुहावट नियन्त्रण सम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो। साताको कारोबारको पहिलो दिन आइतबार नेपाल शेयर बजारको परिसूचक नेप्सी करिब 2% घटेको छ। यस दिन बजारको कारोबार पनि उच्च रकमले घटेको छ। यस दिन नेप्सी परिसूचक 53.563 अंकले घटेर 2595.93 बिन्दुमा कायम भएको छ। आइतबार 337 कम्पनीहरूका 2,62,46,435 किर्ता शेयरहरू 10,51,82,82,000 किनबेच भएका छन्। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउन महिनामा 2,65,66,00,000 मूल्य बराबरका नेपाली वस्तु विदेशी मुलुक निर्यात गरेको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा हुने निर्यात 7.16% अर्थात 17,75,00,000 रूपियाँले वृद्धि भएको छ। गत आर्थिक वर्षको साउनमा 2,47,91,67,000 बराबरका वस्तु तथा सामानहरू निर्यात भएका थिए। कार्यालयका अनुसार यस अवधिमा विशेष गरी जुस, जाम, फलामे पाता, कपड़ा, पिना, सिन्थेटिक यार्न, कुकुर र बिरालोको खाना, तयारी कपड़ा, रेसाका कपड़ा, गार्मेन्ट र गलैंचाका वस्तुहरू रहेका छन्।
अब खेल समाचार अजय बमबाट।
क्यानाडामा हुने विश्वकप लिग टू अघिको अन्तिम तयारी तथा अभ्यास खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोली आइतबार श्रीलंका भ्रमणमा निस्केको नेपाली टोलीले 3 अभ्यास खेल खेल्नेछ। श्रीलंका डेभलपमेन्ट टीमसँग नेपालले 3 50 ओभरको अभ्यास खेल खेल्ने जनाएको छ। नेपालले भदौ 18, 20 र 22 गते अभ्यास खेल खेल्नेछ। क्यानले गत शुक्रबार श्रीलंका भ्रमणमा जाने 19 खेलाड़ीको नामावली समेत निकालेको थियो। सन्दीप दामिछाने लगायतका केही खेलाड़ी भने क्यानाडाको भिसा प्रक्रियामा रहेकाले अहिले टोलीसँग नगएको तर केही दिनमा जाने क्यान प्रवक्ता छुब्बी लामाले जानकारी दिनुभयो। कोशी प्रदेशले एन्फा महिला लीगमा शानदार जीत दर्ता गर्दै सुखद शुरूआत गरेको छ। सातो बाटो स्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई 4-0 गोलले पराजित गरेको हो। जीतसँगै कोशीले 3 जोडेको छ।
अब मौसम। आगामी 24 घण्टामा देशभर पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। साथै देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरूमा र पश्चिमका 1-2 स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नेपाल बाल संगठनको देशभर छरिएका सम्पत्तिको संरक्षण र उपयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संगठनका पदाधिकारीलाई निर्देशन। विभिन्न दात्री निकाय तथा मुलुकबाट प्राप्त हुने 5 अर्ब 13 करोड़ अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय। सार्वजनिक सेवा प्रसारण विधेयक 2077 संसदीय समितिबाट पारित र युक्रेनद्वारा रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण। हवस्त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।